नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी बबिता बस्नेतका कथाहरू लिएर आइपुगेका छौं। बबिता बस्नेतको कथा संग्रह सम्बन्धहीन सम्बन्धहरूबाट आज हामीले कथाहरू सुनाउनेछौ। विक्रम सम्बत 2065 सालको पौष महिनामा तपाईँलाई उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाटै यसभित्रका कथाहरू मैले वाचन गरेर प्रस्तुत गरेको थिएँ। यसको पहिलो संस्करण 2065 सालमा प्रकाशित भएको हो भने यो पुस्तकको दोस्रो संस्करण 2067 सालमा प्रकाशित भएको हो। धेरै श्रोताको अनुरोधमा हामीले सम्बन्धहीन सम्बन्धहरूका कथाहरू आजको कार्यक्रममा प्रस्तुत गर्दैछौँ। यस पुस्तकमा बबिता बस्नेतबारे लेखिएको छ। बबिता बस्नेत पेसाले पत्रकार हुनुहुन्छ। दुर्गम जिल्ला खोटाङको सालम्बु गाउँमा जन्मिएर त्यहीँ हुर्किनुभएकी उहाँको आख्यान र गैराख्यान दुवैमा कलम चल्छ। कथापछि साहित्य लेखनमा उहाँको अर्को रुचि यात्रा संस्मरण हो। जीवनलाई यात्रासँग तुलना गर्न चाहने उहाँले दक्षिण एसिया, युरोप, अमेरिका र अफ्रिकाका विभिन्न मुलुकहरूको भ्रमण गर्नुभएको छ। सम्बन्धहीन सम्बन्धहरू बबिताको पहिलो साहित्यिक कृति हो। सरुभक्तले यस कृतिबारे लेख्नु भएको छ। दुनियाँमा धेरै व्यक्ति प्रेमको कुरा गर्छन् तर प्रेमको जीवन बाँच्दैनन्। बबिता यो कुरा बुझ्छिन्। सम्बन्धहीन सम्बन्धहरू कथाको अन्त्यमा कथाको प्रेमी नायकलाई नायिकाले भन्छे, मेरो मन तिम्रो प्रयोगशाला होइन। यो एक वाक्यबाट बुझ्न सकिन्छ मानिसहरूमा प्रेमका भावना कति भिन्न र असमान छन्। दुनियाँमा सबै प्रेमका कथाहरू अमर प्रेमका कथा भन्न सक्दैनन्। सायद यो मानव जातिको सबभन्दा दुःखपूर्ण नियति हो। सरुभक्तको यो बनाइरहेको यो कथा जहाँबाट उहाँले यसको वाक्यलाई साभार गर्नुभयो, सम्बन्धहीन सम्बन्धहरू कथा हामी कार्यक्रमको अन्तिम चरणमा सुनाउनेछौँ। अहिलेको चरणमा सम्बन्धहीन सम्बन्धहरू कथा संग्रहभित्र संग्रहित पहिलो कथा अभिशप्त खुसीको वाचन सुरु हुन्छ। तपाईँले विवाह किन गर्नु भएन? गरिन, इच्छा भएन या अरू कुनै कारणले? अब इच्छा पनि रहेन। इच्छा नभएको पनि कारण त होला नि। कारण सायद समय भएन। मानिसहरू भन्छन् तपाईँ झुट बोल्नुहुन्न, तर अहिले जे भन्नुभयो त्यसलाई सत्य मान्न सकिएन भने मैले झुट बोलेको छैन। फेरि पनि सत्य त बोल्नु भएन। म यो विषयमा प्रवेश गर्न चाहन्न। सत्य त बोल्नुभयो तर किन प्रवेश नगर्ने? यो कुरा मैमा निहित रहन दिनुहोस् न। जीवनमा लुकाउनु पर्ने धेरै कुरा हुन्छन् कि खोल्नुपर्ने, खै थाहा भएन। लुकाउनुको अर्थ के हुँदो रहेछ जीवनमा? सायद यही समाज जसले सत्य बुझ्न चाहँदैन कदाचित बुधियाले पनि आफ्नै अर्थमा बुझ्छ। जीवन के हो जस्तो लाग्छ त? निश्चित परिभाषा छैन। तपाईँ कसरी जिउनुहुन्छ त्यसमा भर पर्छ। तपाईँका लागि मेरा लागि अधुरा प्रयासहरूको थालनी। यस्तै प्रश्नोत्तरहरूले करिब एक घण्टाको समय बित्यो। जीवनमा अन्तर्वार्ता त उसले धेरै दिए, तर यो अन्तर्वार्ताले आज उसलाई नराम्ररी बिथोलेको छ। कुनै दिन कुनै पत्रकारबाट यस्ता किसिमका प्रश्नहरूको वर्षा होला भन्ने उसले सोचेकै थिएन। जीवनका 35 वर्ष विभिन्न अनुसन्धानहरूमा बिताएकी उसले आफ्नो जीवनलाई कमै मात्रामा फर्किएर हेरेकी छ। सधैँ हतार र दौडधुपमा जीवन गुजार्दै हिजै मात्र उसले आफ्नो जीवनको 60 वर्ष प्रवेश आफ्ना केही नातेदार र साथीहरूमाझ मनाएकी थिए। बाल्यकाल र किशोरावस्थामा 60 वर्षलाई उसले जीवनको उत्तरार्ध या भनौँ मृत्युलाई अत्यन्त नजिक पुग्ने वर्षको रूपमा लिएकी थिए। तर अहिले उसलाई लागिरहेको छ जीवनमा थुप्रै थुप्रै अधुरा कामहरू बाँकी छन् र मृत्यु उसको कल्पनाभन्दा निकै टाढा छ।
आ, 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 आ,
टेलिभिजनमा आएको एक घण्टा लामो अन्तर्वार्तापछि धेरैले उसलाई टेलिफोनबाट बधाई दिए र अन्तर्वार्ताको प्रशंसा गरे। तर त्यो अन्तर्वार्तापछि उसरी बिथोलिएकी छ कि त्यति ठूलो असन्तुष्टि त जीवनमा उसलाई कहिल्यै भएको छैन। अन्तर्वार्ताको क्रममा सोधिएको जीवनमा लुकाउनु पर्ने कुरा धेरै हुन्छन् कि खोल्नुपर्ने भन्ने प्रश्नको जवाफले उसलाई आत्मग्लानीको महसुस गराएको छ। प्रश्न आशा गरिएको भन्दा भिन्न थियो, तर जवाफ दिनै नसक्ने प्रकारको भने थिएन। उसलाई भन्न मन लागेको थियो, सायद लोग्ने मान्छेहरूले सार्वजनिक गर्ने धेरै कुराहरू हुन्छन् र महिलाहरूले लुकाउने। त्यो नै उसको जीवनको अनुभव थियो, तर उसले भन्न सकिन। आफूभित्र लुकेको एउटा सत्य खुल्ला गर्ने क्रममा उसले कैयन दिन र रातहरू तनावमा बिताएकी छे। धेरै मान्छेलाई चिन्ने मौका पाएकी छे। लोग्ने मान्छेहरूप्रति धारणा बनाउने दुस्साहस गरेकी छे। विवाह किन गर्नुभएन प्रश्न साधारण थियो, तर दिनुपर्ने उत्तरभित्र लुकेको वास्तविकतालाई उसले त्यो उमेरमा आएर पनि व्यक्त गर्न सकिन। उसलाई लाग्छ, यदि कसैले म सार्वजनिक जीवनमा भएको कारणले व्यक्तिगत जीवनतर्फ रुचि नै भएन भन्यो भने कि त ऊ ढोङ्गी हो, कि त उसले सोचे जस्तो जीवन नै बाँच्न पाएको छैन। त्यही सोचे जस्तो जीवन बाँच्न नपाएको मानिसभित्र ऊ पनि पर्छ। हरेक मानिसको व्यक्तिगत जीवनले ऊभित्र कति फरक पारिरहेको हुन्छ र त्यो कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा उसले अनुभव नगरे पनि राम्ररी बुझेकी छे। जीवनमा खुसी खोज्ने क्रममा कतिपय मानिसहरूका अगाडि ऊ पटक पटक टुक्रिएकी छे, आफूलाई दुखाएकी छे। आफ्नो बाल्यपन, किशोरावस्था र यौवनका क्षणहरूको सम्झना र विश्लेषण गर्ने क्रममा अहिले उसलाई लागेको छ, मानिसहरू कति ससाना कुराहरूमा अल्झेर अमूल्य समय केवल गुजार्ने काम गरिरहेका छन् र यो संसारमा आफ्नो स्वार्थबाट मात्र निर्देशित कुनै प्राणी छ भने त्यो पनि मानिस नै हो। यो निष्कर्षका पछि उसको जीवनका सारा भोगाईहरू साक्षी छन्। विवाहको अर्थ नबुझ्दै उसको विवाह भएको थियो। जति बेला ऊ मात्र 13 वर्षकी थिए र 8 कक्षामा पढ्थे, विवाहको भोलिपल्टै लोग्नेले घर छोडेर हिँडेपछि माइतमा बसेर पढाइलाई अघि बढाउँदै आएकी उसले श्रीमानले सानैदेखि आफूले मन पराएकी केटीलाई लिएर तराईमा बसिरहेको खबर करिब 1 वर्षपछि पाएकी थिए। उसको विवाह किन भएको थियो र उसले किन छाडे भन्ने कुरा न त उसले थाहा पाए न त बुझ्ने कोसिस नै गरे। उसका दाजुभाइहरूले पनि यो विषयमा कहिल्यै चर्चा गरेनन्। बुबाले भने एकपटक, हामीले गल्ती गर्यौँ माफ गर भनेको उसलाई सम्झना छ। पश्चिम पहाड़ी जिल्लामा जन्मिएकी उसलाई विवाहको नाममा जग्गे बाजा र रातो सारी लगाएर करिब 1 दिनको बाटो हिँडेको सम्झना छ। श्रीमान भन्नेको अनुहार त उसले राम्ररी देखेकी पनि थिएन र उसँग कुनै प्रकारको संवाद पनि भएन। पछि एसएलसी गरेपछि नचिनेको ठाउँमा विवाह गरिदिन सजिलो हुने ठानी मामलीहरूले पढाइको न्यूमा काठमाडौँ ल्याएका थिए। पढाइसकेपछि अनुसन्धानलाई उसले आफ्नो करियरको क्षेत्र बनाए। त्यसपछि देश विदेश गाउँ सहर काम र दौडधुपको यात्रा करिब 35 वर्षसम्म जारी रह्यो। आम मानिसलाई जस्तै जीवनमा खुसी हुने रहर उसलाई पनि नभएको होइन। ऊ चाहन्थे उसलाई हर प्रकारले बुझ्ने जीवन साथी होस्, जोसँग ऊ हरेक कुरा खुलस्त भन्न सकोस्। विगत वर्तमान र भविष्यका कल्पना र योजनाहरू सबै सबै नै भौतिक सुख सुविधा त ऊ आफै पनि जुटाउन सक्थे। त्यसरी उसलाई लाग्थ्यो, यस्तो मान्छे जीवनमा आओस् जो उसलाई निस्सर्त माया गरोस् र निस्वार्थ रूपले उसले चालेका कदमहरूमा साथ दियोस्। शर्तरहित माया गर्ने जीवनसाथी उसको जीवनको सपना नै थियो भने पनि हुन्छ। मानिसहरू नभेटेका पनि होइनन्। कामकाजी जीवनमा प्रवेश गरेपछि जीवनमा कहिल्यै अनुभूति नगरेको प्रेम भएको थियो उसको कसैसँग। करिब 3 वर्ष उसले त्यही मानिसलाई आफ्नो जीवनसाथीको कल्पना गरेर बिताए। जब उसले विवाहको प्रस्ताव राख्यो, ऊ खुलस्त हुन चाहे र आफ्नो तितो यथार्थलाई अगाडि सारे। मेरो 13 वर्षको उमेरमा विवाह भएको थियो, मात्र उसले के भनेकी थिए, तिमी यति ढोङ्गी हौली भन्ने मैले सोचेको पनि थिइनँ भन्दै विभिन्न लाञ्छना र लगाएर तत्कालै उसले सम्बन्ध टुटेको घोषणा गरेर त्यहाँबाट हिँड्यो। साहवीना त्यसको दुई महिनापछि केटाको विवाह हुन लागेको निम्ता उसले पाएकी थिए। त्यो पीडाबाट मुक्ति पाउन उसलाई वर्षौँ लाग्यो। यात्रामा अर्को एउटा मान्छे भेटियो जो उसलाई दिनको एउटा प्रेम पत्र लेख्थ्यो र ऊ बिना बाँच्ने कल्पना पनि नगर्ने कुरा गर्थ्यो। पछि जब उसले विवाहका लागि काम छोड्नुपर्ने शर्त राख्यो ऊ छाँगाबाट खसे जस्तै भई। उसँग सायद त्यति धेरै निकटता महसुस गरेकी थिएन त्यसैले त्यति ठूलो अर्थ राखेन जीवनमा उसको उपस्थिति र अनुपस्थितिले। जस जसले उसलाई मन पराउँछु या प्रेम गर्छु भने तिनीहरू सबैमा उसले कुनै न कुनै स्वार्थ देखी। उसलाई लाग्यो कसैले उसको कामलाई मन पराए, कसैले उसको अनुहारलाई, कसैले सम्पत्तिलाई त कसैले यौवनलाई। जुन प्रकारको प्रेम ऊ चाहन्थे कहिले महसुस गर्न सकिन। जीवनसाथी ऊ चाहन्थे त्यस्तो प्रकारको छाया पनि देख्न पाइन। तर ती सबैमा एउटै कुरा समान के रह्यो भने उनीहरू खुलेर पूर्व प्रेमिकाहरूको कुरा गर्थे। तिनको कुरा गरेर खिल्ली उडाउन र भावुक हुन स्वतन्त्र थिए उनीहरू। जीवनको पछिल्लो चरणमा विवाह असफल भएका र पत्नीको देहान्त भएकाहरूसँग समेत नातेदार र साथीहरूले उसको कुरा चलाए। तिनमा पनि उस्तै प्रवृत्ति देखियो। कसैले स्वास्नीको आलोचना गरे, कसैले बुढेसकालमा सहाराका लागि विवाह जरुरी भएको बताए। आफ्नो विगतका विषयमा उनीहरू खुलस्त रहेर ऊ सधैँ खुम्सिरहे। जीवनयात्राको क्रममा उसले कुनै पनि महिलालाई कामका कारणले दिने सम्मानको आँखाले भन्दा यौनिकताका आँखाले हेरेको अनुभव गरे। आफूले आदर्श ठानिरहेका कतिपय व्यक्तिहरूले समेत एकान्तमा भेट्न राखेको चाहनाले उसलाई लोग्ने मान्छेहरूप्रति नै पटक पटक घृणा पैदा गरेको छ। चाहेर नचाहेर जीवनको उत्तरार्धमा अहिले उज्जीवनलाई फर्केर हेर्न बाध्य भएकी छे। जीवनयात्राका क्रममा उसले धेरै उतार चढावहरू भोगेकी छे। समाजसँग डराएर मानिसहरूले आफ्ना खुसीसँग सम्झौता गरेको देखेकी छे। ऊ आफैले पनि ससाना कुराहरूमा अल्झिएर जीवनको भागदौडमा थुप्रै थुप्रै कुराहरू आफ्ना खुसीहरू समाजका नाममा आहुति दिएकी छे। बाँचुन्जेलको खुसी एउटा सुन्दर अनुभूति बनोस् भन्ने ऊ चाहन्थे। मृत्युसँगको भए पनि उन्मूलन गर्न सक्ने खुसीको अपेक्षा गरेकै कारणले होला सायद उसले व्यक्तिगत जीवनमा त्यस्तो अनुभूति गर्न पाइन। समाज केवल मानिसको सुखका पछाडि दौडिन्छ भन्ने उसको अनुभव छ। कसैले सुख पाए समाजले राम्रो गर्छ, दुःखीहरूको पछाडि समाज हुँदैन। दुःख यस्तो कुरा हो जसले मानिसलाई एक्लै बनाउँछ र एक्लो हुनुको परिणति केवल आफूले मात्र भोग्नुपर्छ न कि समाजले। दुःखीहरूको पछाडि भिड हुँदैन, शुभेच्छाहरू हुँदैनन्। सुख पाउनेहरूका पछाडि शुभचिन्तकहरूको लाम लागिरहेको हुन्छ। यद्यपि कसैले पाएको व्यक्तिगत सुखले समाजलाई खासै योगदान भने पुर्याइरहेको हुँदैन। त्यसैले अहिले उसलाई लागिरहेको छ मानिसले जे गर्नु छ त्यो आफूलाई समेत खुसी बनाएर गर्नुपर्छ। यसको अर्थ आत्मकेन्द्रित हुनुपर्छ भन्ने होइन। काम गर्दै जाँदा जानेर नजानेर चाहेर नचाहेर त्यसले समाज र राष्ट्रलाई योगदान पुर्याइरहेको हुन सक्छ। कतिपय अवस्थामा मानिसले जीवन बाँच्ने क्रममा केही गर्दा गर्दै त्यसले स्वतः समाज र राष्ट्रलाई योगदान पुर्याइरहेको हुन्छ। आफ्ना लागि गरिरहेका कतिपय मानिसहरूले म देशका लागि गरिरहेको छु भनेको उसले प्रशस्त सुनेकी छे। त्यस्ता ढोङ्गीहरूको जमातबाट छुटकारा पाउने चाहनामा उसले आफू संलग्न कति सङ्घ संस्थाहरू छोडी, कति साथीहरूको सङ्गतबाट आफूलाई टाढा राखी, तर परिणाम के भयो त्यसको हिसाब किताब कहिले राखिन। ऊ देखिरहेकी छे कति मानिसहरू नामका पछाडि दौडिएका छन्, कति धनका पछाडि हात धोएर लागेका छन्, जो जेका लागि लिइरहेका छन्, आफूले के नै गरेको अनुभूति गरिरहेका छन्। उसलाई पनि हिजो त्यस्तै लाग्थ्यो। विदेश भ्रमणमा जाँदा होस् या आफ्नो अनुसन्धानको प्रस्तुति गर्दा म जस्तो ज्यादै कम मान्छेहरू छन् भन्ने भान नभएको होइन। तर के भयो, गरुञ्जेलको सन्तुष्टि एउटा भ्रम अहिले ऊ सोचिरहेकी छ। टाढाको किन कुरा गरौँ, एक सय वर्ष अगाडि यो मुलुकमा कति मानिसहरू विद्वान थिए होला, कतिले धन कमाए होला, कतिले खाना पाएन र सडकमा जीवन गुजारा गरे होला, कतिले प्रेम गरे होला, कतिले धोका दिएर पाए होला, कतिले समाजका लागि आफ्ना खुसी बलिदान गरे होला। खै आज तिनको हिसाब किताब कसले राखेको छ, उनीहरूले पाएको दुःख खुसी र भोगेको पीडाले आज के अर्थ राखेको छ। त्यसैले जीवन बाँचुन्जेलका लागि हो। मानिस एकपटकका निम्ति यो पृथ्वीमा जन्मन्छ र जब उसको मृत्यु हुन्छ फेरि कहिल्यै फर्केर आउँदैन। यदि जीवनको यो अन्तिम सत्यलाई स्वीकार्ने विवेक मानिसहरूमा हुँदो हो त संसार साँच्चैकै रोमाञ्चकारी र उल्लासमय हुने थियो होला। तर जिन्दगीको भागदौडमा मानिसले मुख्य कुरा नै बिर्सिसकेको हुन्छ। अन्तिम सत्यबाट गुज्रिनुपर्ने तितो यथार्थलाई आत्मसात गर्न त्यति सजिलो पनि छैन। उसलाई अहिले लागिरहेको छ धेरै खोजी नगर्ने हो भने जीवन कम्तीमा आफ्नो खुसीका निम्ति बाँच्नुपर्छ, तर आफू खुसी हुनका लागि अरूलाई दुःखी भने बनाउनु हुँदैन। विगतको सम्झनाबाट मुक्त हुन नपाउँदै अनुसन्धानको क्रममा विभिन्न दृष्टिकोणबाट समाजलाई निहालेकी उसलाई विश्वविद्यालयमा उसकै जीवनमा शोधपत्र लेख्दै गरेको उही पत्रकारले टेलिफोनमा प्रश्न गर्यो, तपाईँको व्यक्तिगत भोगाईमा समाज? उसले यति भनी, जीवनमा कैयन पटक वर्षात हुने त्रासमा बिस्कुन सुकाइएन, घाम लाग्ने आसमा छाता बोकिएन, जे सोचियो त्यो उल्टो भयो, जसको हिसाब किताब समाजले राखेन। श्रुति सम्वेकमा अहिले हामीले सुनेको कथाको शीर्षक हो अभिशप्त खुशी। बबिता बस्नेतको यो कथा मधुपर्क 2063 साउनको अङ्कमा छापिएको कथा हो र अहिले हामीले यसलाई बबिता बस्नेतको कथा संग्रह सम्बन्धहीन सम्बन्धहरूबाट लिएको कथा हो। यसै संग्रहभित्रबाट अर्को कथा लिएर केही बेरमा आउनेछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्कसँगै देशभरिका विभिन्न एडमिनिस्ट्रेसनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा आज हामी बबिता बस्नेतको कथा संग्रह सम्बन्धहीन सम्बन्धहरूभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। यो पुस्तक 2065 सालमा पहिलो पटक प्रकाशित भएको थियो। पहिलो संस्करण 2065 को थियो। यसलाई प्रकाशन गरेको छ म्याग लाइब्रेरी बागडोल 4 ललितपुरले र वितरणको जिम्मा लिएको छ पैरवी बुक हाउस पुतली सड़कले। यो पुस्तकको भूमिकामा बबिता बस्नेतले लेख्नुभएको भूमिकाको एउटा अनुच्छेद यस्तो छ, पत्रकारिता मेरो पेसा हो, साहित्यमा म आत्मसन्तुष्टि प्राप्त गर्छु। कहिलेकाहीँ म सोच्छु जीवन आफूले सोचे भोगे जस्तो अरूले देखे जस्तो हुँदैन। सायद मानिसको प्रवृत्तिलाई एउटै परिभाषामा समेट्न नसकिए पनि जीवनका कतिपय उतार चढ़ावहरू कहीँ न कहीँ मेल खाइरहेका हुन्छन्। तिनै परिभाषित अपरिभाषित सम्बन्धहरूलाई मैले कतिपय कथाहरूमा केलाउने कोसिस गरेको छु। सम्बन्धहरू ममतामय र मित्रतापूर्ण मात्र छैनन्, त्यत्तिकै जोखिमपूर्ण पनि छन्। आफूलाई सर्वेसर्व ठान्नेहरूले जीवन र सम्बन्धहरूलाई हेर्ने दृष्टिकोण र मेरो संसार अरूकै कारणले बनेको हो भन्ने सोच राख्नेहरूबीच आकाश जमिनको अन्तर छ। करिब 2 दशकको मेरो व्यावसायिक जीवनमा सबैभन्दा कठिन लागेको कुरा मानवीय प्रवृत्तिहरूको व्यवस्थापन नै हो जस्तो लाग्छ। निष्कर्ष नै त नभनौ, तर जीवन बाँच्ने क्रमका भोगाईहरूले यस्तै अनुभव छोडेका छन्। व्यक्तिपछि स्वभावहरू फरक छन्, एकअर्कालाई हेर्ने दृष्टिकोणहरू फरक छन्। जो जहाँ छन् अधिकांश मानिसहरू भ्रमपूर्ण वास्तविकताबाट गुज्रिरहेका छन्। कथाहरू पढेर निष्कर्ष निकाल्ने जिम्बा तपाईँहरूलाई नै सुम्पेकी छु भनेर बबिता बस्नेतले भूमिका लेख्नुभएको छ। बबिता बस्नेतको कथा संग्रह सम्बन्धहीन सम्बन्धहरूभित्र संग्रहित शीर्ष कथा सम्बन्धहीन सम्बन्धहरू धेरै पाठकको रुचि र उहाँहरूको अनुरोधको आधारमा हामीले श्रुति सम्वेकमा आज वाचन गर्दैछौ। अब यही शीर्ष कथा सम्बन्धहीन सम्बन्धहरूको वाचन सुरु हुन्छ। साँच्ची केटीहरू के कुराले खुसी हुन्छन्? प्रशंसा, एउटाले भन्यो। माया नै होला, अर्को बोल्यो। माया र प्रशंसा दुवै भनौ न, तेस्रो व्यक्तिको मुखबाट निस्क्यो। केटीहरूको सबैभन्दा खराब कुरा चाहिँ के हो भने नि, नजिक भयो कि प्रेम गरेकै ठान्ने कि माया गर्न सुरु गरिहाल्ने। मसँग त त्यस्ता कति घटनाहरू छन्। कति प्रश्नकर्ताले थप्यो, ए बिस्तारो बोल, भाउजूले सुन्नुहोला। त्यसबीचबाटै आवाज सुनियो। हेर केटा हो, केटी पट्याउने बेहरू केही गर्नु पर्दैन, प्रशंसा गर प्रशंसा। तिमी कति राम्रो भन, राम्रा हुन् कि नहुन्, हातखुट्टा कति राम्रा भन, मोडेल हो भने तिम्रो फोटो भन्ने, लेख्ने ओर्ने रहेछ भने तपाईँको लेख, तपाईँका सोचहरूबाट म अत्यन्त प्रभावित छु भन्ने, डाक्टर भए तपाईँको मेहनत, यति मेहनती कुनै स्वास्नी मान्छे हुन सक्छ भनेर मैले त कल्पनै गरेको थिएन भन्ने, पेसा र व्यवसाय अनुसारको प्रशंसा बुझौ। केही नगर्ने रहेछ भने चाहिँ यस्तो रूप र शरीरको मान्छेले त बाहिर निस्कन पनि मिल्दैन भनिदिने। अनि क्याम्पस पढाउनेहरूलाई नि, अर्कोले सोध्यो, यिनीहरूलाई गाह्रो छ यार, धेरै पढेका हुन्छन्, आफूलाई के नै ठान्ने, कोही कोही त साह्रै रिस उठ्दा। पहिलो प्रश्नकर्ताको जवाफ। भाउजू पनि त कलेजमा पढाउनुहुन्छ, सुन्नुभयो भने मार्नु होला है, आफ्नो श्रीमान र उसका साथीहरूले साँझको रमाइलो गर्दै बोलिरहेका यी संवाद सुनेपछि एकैछिन त उसलाई के गरौँ के गर्नु भयो। दुवै हातमा स्न्याक्सले भरिएका प्लेटहरू बोकेर भित्र पस्ने लागेको उसलाई, ओछ्यानमा गएर बत्ती निभाई अँधारोमा पल्टिन मन लाग्यो। त्यहाँबाट फर्किए तर घरमा मान्छेहरू खान बोलाएका बेला आफू देखा नपर्दा अरूले के भन्लान् जस्तो लाग्यो र जमघट भए ठाउँतिर लागि। उसको श्रीमान व्यापारी हो, घरबाट निस्कने समय निश्चित भए पनि फर्कने कुनै टुङ्गो हुँदैन। आज भने उसका केही प्रहरी अधिकृत, सेनाका अधिकृत, व्यापारी, घरसँगैका छिमेकी डाक्टर र केही राजनीतिकर्मी समेतका साथीहरू बोलाएर घरमै जमेका थिए। संख्या धेरै थिएन तर कामको हिसाबले विभिन्न क्षेत्रमा छरिएका थिए उनीहरू। ऊभित्र पस्नासाथ श्रीमानका साथीहरूले भने, हामी आफ्नो पेसा व्यवसायमा भएका कठिनाईका कुरा गरिरहेका छौँ भाउजू। ठिक छ नि, उसले यति मात्र भने। एकछिन बसेर त्यहाँबाट बिदा माग्दै उसले भने, मेरो भोलि कलेजका लागि तयारी गर्नु छ, यहाँहरू रमाइलो गर्नुहोला, म उता जान्छु। ऊ हिँडेपछि श्रीमानले भन्यो, मान्छेलाई दुःख गर्न पनि लेखेकै हुँदो रहेछ, नत्र हेर त उसलाई के कमी छ र, जति बेला पनि पढिरहेकै हुन्छ, बिहान हतार हतार दौड्या छ, खानाको टुङ्गो छैन, के रहर लागेको होला। कोठामा पल्टिएर उसले सोचे, ओहो, केटीहरूप्रतिको लोग्ने मान्छेको दृष्टिकोण। उसलाई लाग्यो त्यहाँ जुन क्षेत्रका मानिसहरू जम्मा भएका थिए तिनले आम लोग्ने मान्छेको त नभनौँ अधिकांश व्यावसायिक पुरुषहरूको प्रतिनिधित्व गर्न सक्थे। तिनीहरूको संवाद उसले सम्झे, अझ बच्चा भएका एकल महिला भए तिनका छोराछोरीप्रति सरोकार राखे चाहिँ गर्ने, केटीहरू बेवकुफ बनिरहेको थाहै पाउँदैनन्। ओहो, कुरै नगर, म सिन्धुपाल्चोकमा हुँदा झन्डै फसेको, पहिला उसलाई फकाउन ठुलो मेहनत गर्नु पर्यो, जब पट्टी छोड्दै छोड्दिन, सरुवा भएपछि त रोएर हैरान, आफूलाई आँसु आउँदैन, कस्तो सँगै लैजा भनिन्न। प्रेम गर्ने केटीहरू चाहिँ बोरै गर्छन् क्या, सम्बन्ध भनेको जति छोटो त्यति मिठो, केटी पट्याउने भनेको त कला हो यार, कला, सूत्र हुन्छ, स्तर अनुसारको व्यवहार गर्न जान्नुपर्छ।
मरी मरिया
साहित्यकार भए मनको कुरा गर्ने, कलाकार भए तनको प्रशंसा, सुरक्षा क्षेत्रका भए कन्फिडेन्सको कुरा गर्ने, हामी नपाउन्जेल हत्या गर्छौँ, उनीहरू पाएपछि हत्या गर्छ। प्रशंसा मात्र गरेर पनि हुँदैन, कोही नाच्नमा सकिन्छ भने तारिफले मात्र पुग्दैन, उससँग गएर नाच्नै पर्छ। जो राम्रो नाच्छ उही उसको रोजाइ हुन सक्छ। अलि प्र्याक्टिकल पनि हुनुपर्छ यार, सकेसम्म विवाह नभएकासँग चाहिँ जोगिनुपर्छ है। कहाँ बिहे मात्रै होइन, छोराछोरीहरू भएकैहरू पनि कोही कोही त साह्रै भावनात्मक हुन्छन्। अलग अलग व्यक्तिबाट निस्केका यस्ता सम्वादले उसलाई रिङ्गटा लागे चाहिँ भयो। कतिपय सम्वादको उसले आफ्नै किसिमले अर्थ लगाए। केटाहरू शारीरिक सम्बन्धका लागि माया गर्छन्, केटीहरू माया पाएपछि पाइरहनलाई शारीरिक सम्बन्ध राख्छन्। प्रेम बिनाका सम्बन्धहरू यत्र तत्र छन्, तर मानिसहरू ठानिरहेका छन् तिनीहरू प्रेममा छन्। केटाहरूलाई पनि बेवकुफ बनाउने, उनीहरूको भावनामा खेल्ने कतिपय केटीहरू पनि होलान्, तर भावनात्मक पीडा पाउनेको सूचीमा धेरैजसो केटीहरू नै छन्। कतिले व्यक्त गर्छन्, कतिले गर्दैनन्, त्यो अलग कुरा हो। उसले आफैलाई सम्झिएर प्रश्न गरे, म जस्तै कति केटी होलान्, तर मेरा स्तरका स्वास्नी मानिसहरूले कहाँ व्यक्त गर्न सक्छन् र आफूमाथि भएका घटनाहरू? पीडा पोख्ने या वास्तविकता बताउने ठाउँ कहाँ छ मेरो? कि म पनि प्रशंसामै फसेँ या मायाको भ्रम भयो मलाई? मेरो विषयमा पनि अहिले कुनै महफिलमा यसै गरी चर्चा त भइरहेको छैन, म पनि कसैको साथीहरूसँगको मनोरञ्जनको पात्र त बनिरहेको छैन। उसलाई लाग्यो अब ऊ कहिल्यै मोबाइल राख्ने छैन, ऊमाथि जे भयो त्यही मोबाइल फोनकै कारणले भएको हो भन्ने उसको ठम्ब्याइ छ। उसले सम्झि आज ठ्याक्कै 28 दिन भयो साकारसँग उसको कुनै प्रकारको संवाद भएको छैन। यसबीचमा उसले धेरै पटक फोन गरे, म्यासेज पठाए, तर कुनै रेस्पोन्स आएन। आखिर किन ऊ मबाट 81 टाढा भयो या हुने कोसिस गर्यो? यो प्रश्नले उसलाई बारम्बार घोषिरहन्छ, तर जवाफ पनि पाउन सकेकी थिइन।
गरीब की इच्छा पूरा न कर दो, तुम तो गरीब न मार।
साँझ कति संवादहरूबाट आज सायद उसले जवाफ पाएकी छे। सत्य जेसुकै भए पनि अहिले उसलाई लागिरहेको छ, यदि यही मानसिकताले सबैलाई काम गर्ने हो भने अहिले ऊ सोचिरहेको होला, त्यति लामो समय मैले त्यसै बर्बाद पारेँ, त्यति केयर र प्रशंसा गरेको भए त अरूसँग म जे पनि गर्न सक्थेँ। कुनै दिन उसले त्यस्तो व्यवहार गर्ला भनेर नम्रताले सोचेकी पनि थिइन। कल्पना बाहिरको कुरा, जब व्यवहारमा भोग्नुपर्छ त्यो कति पीडादायी हुँदो रहेछ भन्ने कुरा अहिले ऊ प्रत्यक्ष अनुभव गरिरहेकी छ। पहिला पहिला फोन गर्न साथ यदि उसले उठाउन पाएन भने लेख्ने गर्थ्यो, आई एम इन अ मिटिङ, कल यु लेटर। कहिलेकाहीँ ऊ भन्ने गर्थे, तिमीलाई यो कुरा सधैँ पठाउनुपर्छ, बरु सेभ गरेर राख, लेखिरहनु त पर्दैन। फुर्सद हुनासाथ फोन मागन भन्ने गर्थ्यो, सरी। भेटघाट भएदेखि 3 वर्षसम्मका नियमित संवादहरू यसरी टुटेको उसलाई कहिले सम्झना छैन। खाना खायौ? कहाँ छौ? के गर्दै? व्यस्त? बिर्स्यौ? मिसिङ यु, डोन्ट फर्गेट मी है, कता, आफ्नो ख्याल गर, बेपत्ता। एसएमएसमा उनीहरूले आदान प्रदान गर्ने नियमित संवादहरू हुने। साकार ख्यातिप्राप्त बैंकमा काम गर्छ, नम्रता कलेजमा पढाउँछ। भेटघाट त्यस्तो उल्लेखनीय तरिकाबाट भएको थिएन, तर मोबाइलमा पठाइने म्यासेजहरूले उनीहरूलाई दिन प्रतिदिन निकट बनाएको थियो। शायरी र जोकहरू पठाउँदा पठाउँदै उनीहरू व्यक्तिगत कुरा गर्न थालेका थिए। साकार नम्रतालाई त्यति केयर गर्थ्यो कि नम्रतालाई आफू विवाहित हुँ भन्ने कुरा नै ख्याल नभए चाहिँ भएको थियो। व्यापार व्यवसायमा संलग्न व्यस्त श्रीमानले खाना खायो भनेर नसोधेको धेरै समय भइसक्दा उसले प्रत्येक दिन खाना खायो भन्नु नम्रताका लागि आफैमा खुसीको कुरा थियो। साकार प्रत्येक दिन झैँ सोध्ने गर्थ्यो, आजको क्लास कस्तो रह्यो, कतै कार्यपत्र प्रस्तुत गर्नु छ भने भन्ने गर्थ्यो, गुड लक, फर्केपछिको एसएमएस हुन्थ्यो, कार्यक्रम कस्तो भयो। आफूलाई कडा स्वभावकी ठानी नम्रता खै कसरी हो? साकारसँग अत्यन्त नरम बनेकी थिए, क्याम्पसमा कतिपय लेक्चरहरूले उसको मुहार र ड्रेसको प्रशंसा गर्दा ऊ भन्ने गर्थे, मेरो कामको कुरा गर्नुहोस्, मलाई आउटलुकको कुरा गरेको मन पर्दैन। तर त्यही प्रशंसा साकारले गर्दा ऊ दङ्ग पर्थे। एक दिन अचानक भएको भेटघाटपछि उसले मोबाइलमा अक्षरहरू थिची, म कस्ती छु? जवाफ आयो, कम्बिनेसन अफ ब्युटी एन्ड ब्रेन। ऊ पानी पानी भई मुस्कुराएर लेखी, यु आर टु मच। साकारसँग बढ्दै गएको निकटताले उसको संसार नै परिवर्तन भएको थियो। ऊ खुसी थिए, विवाहेतर सम्बन्धको ऊ विरोधी हो, तर कसरी कसरी ऊ आफै त्यस्तो सम्बन्धतर्फ खिचिँदै गएकी थिए। साकारसँगको सामिप्यतालाई लिएर कहिलेकाहीँ उसलाई आत्मग्लानी नभएको होइन, तर मैले उससँग के गरेकी छु र जीवन बिताउने बारेमा सोचेकी छैन, शारीरिक सम्बन्धसम्म पुग्ने लक्ष्य छैन भनेर फितलो तर्क अघि सार्दै चित्त बुझाउँथे। तीन वर्षको बीचमा अत्यन्त थोरै भेटघाट र धेरै कुराकानी भएको थियो उनीहरूको। भेट्ने कुरालाई उसले खासै महत्त्व पनि दिएन, तर कतै बाहिर जाँदा जे देखे पनि उसलाई सम्झिन थालेकी थिए। राम्रो लुगा देख्दा उसलाई सुहाउँछ जस्तो लाग्ने, मिठो खाना खाँदा उसलाई मन पर्थ्यो कि भन्ने लाग्ने, हुँदाहुँदै राम्रो मौसम र फुलेका फुलहरू देख्दा पनि उसैलाई सम्झिन थालेकी थिए नम्रता। साकारले उसलाई पहिलोपल्ट छोएको दिन नम्रता कति धेरै नर्भस भएकी थिए। त्यसअघि उसले उससँगको स्पर्शको कल्पनै पनि गरेकी थिएन। ऊ अहिले पनि सम्झिरहेकी छे, बाई भनेर छुट्टिने बेलामा उसले अनायासै अङ्कमाल गर्दा पुरै शरीर कस्तरी काँपेको थियो। असमञ्जस्यताको त्यो प्रेमिल साँझमा एक शब्द पनि बोल्न नसकेर ऊ चुपचाप चुपचाप उभिएकी थिए। टेक केयर भनेर ऊ आफ्नो गाडी छेउ पुग्दासम्म नम्रता आफूलाई ख्याल नै गर्न नसक्ने भएर कता कता हराएकी थिए। ऊ गए पनि उसका स्पर्शहरू सँगसँगै गएनन्। त्यसपछिको कैयौँ दिनसम्म आँखा चिम्लिँदा त्यही क्षण उसको अगाडि आएर राम्ररी निदाउन पनि सकेकी थिएन। त्यस दिन लगाएको कालो भुइँमा रातो बुट्टा भएको साडी उसले अहिलेसम्म पनि धुन दिएकी छैन। साडी धुँदा उसका स्पर्शहरू पनि सँगसँगै पखालिने भएले उसले जतनले राखेकी छ। ऊ अहिले पनि त्यो साडी र ब्लाउज लगाउँदा शरीरभरि ती स्पर्शहरू महसुस गरिरहेकी हुन्छ। बीचको सम्बन्ध ती दुईजना बाहेक कसैलाई थाहा थिएन, जसका कारण कोहीसँग कुरा गरेर मन हलुका बनाउने अवस्था पनि थिएन। त्यसैले प्राय आफैसँग कुरा गर्थ्यो, भान्सामा बस्दा उसँग कुरा गर्दै पकाउँथे, बाटोमा हिँड्दा उसँगै कुरा गर्दै हिँड्थे। मनमा उसँग कुरा गरिरहेका बेला कतिपटक उसको फोन आएको छ, त्यस्तो बेलामा ऊ भन्ने गर्थे, म सम्झिरहेकी थिएँ ठ्याक्कै फोन आयो। ऊ भन्ने गर्थ्यो, म कहाँ बिर्सन दिन्छु र, तर अकस्मात अहिले उसले बिर्सनका लागि प्रशस्त समय दिएको छ। तर त्यो समयले उसलाई बिर्साउने भन्दा बढी सम्झाउने काम गरेको छ। बिहान कलेज जानुपर्ने भएकोले ऊ बिहान 5 बजे नै उठ्थे, साकार 7 बजेसम्म सुत्थ्यो। एक दिन फोनमा कुरा गर्दै साकारले भनेको थियो, ओहो कस्तो सक्ने बिहान बिहानै उठ्न, म तिमीसँग भएको भए त के उठ्न दिन्थे, तिम्रो दिनचर्या नै बदलिने थियो। तर अकस्मात अहिले ऊ आफै बदलिएको छ र नम्रता पनि क्रमशः आफूलाई फरक बनाउने कठिन कोसिस गरिरहेकी छ। एक दिनको कुरा हो, जब उनीहरूले 1 घन्टाका लागि समय मिलाएर भेटेका थिए, साकार उत्साहित र नम्रता निकै भावुक थिए। साकारसँग ऊ त्यति धेरै नजिक हुनुको मुख्य कारण उसले कहिले शारीरिक रूपले हेरेको महसुस गरिन। उसलाई लाग्यो साकार उसको दुःख सुख बाँड्ने राम्रो साथी हुन सक्छ। उसको मनमा के थियो यसै भन्न सक्दिनँ, तर उसका अभिव्यक्तिले ती सबै कुराको सङ्केत गर्दैनथे। सायद केटीहरू शारीरिक भन्दा मानसिक निकटताको अनुभूति चाहन्छन्। त्यस दिन भेट्ने बित्तिकै उसैले साकारको हात समाएर भने, म तिमीसँग एकदमै नजिकिएकी छु, सायद हामी अब साथीभन्दा अलि बढी नै केही हुँदैछौ कि तिमी मसँग त्यत्तिकै नजिक महसुस गर्दैछौ। केही झस्केझै गरेर उसले हत्तपत्त भन्यो, किन नगर्नु? छुट्टिना साथ उसले लेखी, लभ मी। जवाफ नदी उसले म्यासेज डिलिट गर्यो। त्यस साँझ घरमा पुगेर साकारले खुब सोच्यो। प्राइभेट एयरलाइन्समा कार्यरत उसको श्रीमती भान्सामा काम गर्दै थिए, छोराछोरीहरू होमवर्कमा व्यस्त थिए, ऊ टेलिभिजन हेरेजै गरेर नम्रताका बारेमा सोचिरहेको थियो। ओहो, यो मान्छेले त मसँग प्रेम गर्न लागे जस्तो भयो। त्यस्तो भयो भने त म बर्बादै हुन्छु, कुन दिन म भेटघाट भएछ। ठिक त्यही समय यता नम्रता पनि उसैका बारेमा सोचिरहेकी थिए, म उसँग यति धेरै नजिक छु, के ऊ पनि मसँग मैले सोचे जत्तिकै नजिक छ? जानी नजानी खै कसरी कसरी बिस्तारै म उसलाई प्रेम गर्न थालेँ। के उसले पनि मलाई माया गर्छ? मसँग ऊ जति बेला पनि छ, के उसले पनि मैले जस्तै सम्झिन्छ? कुनै दिन मलाई व्यवस्था गर्यो भने, ओहो, म कति धेरै खाली खाली हुनेछु। म त्यस्तो शून्यताको कल्पना पनि गर्न सक्दिनँ, कस्तो सुखद दिनमा भेट भएछ। उता सोच्दा सोच्दै साकारले निष्कर्ष निकाल्यो, मैले अब उसँग टाढिनुपर्छ, माया पाउनका लागि मैले उसँग सम्बन्ध बढाएको थिइनँ। त्यही निष्कर्षले भोलिपल्टदेखि काम गर्यो र उसले त्यस दिनदेखि फोन र म्यासेज दुवै गरेन। नम्रताले एकहोरो फोन गरिरहे, म्यासेज पठाइरहे। सुरु सुरुमा त उसलाई बिरामी पो पर्यो कि भनेर निकै चिन्ता पनि लाग्यो। लगातार तीन दिनसम्म कुनै खबर नआउँदा उसलाई राम्ररी निद्रा पनि लागेन। धेरै पटक सोधी, नट फिलिङ वेल, कहाँ छौ? तर जवाफ आएन। मोबाइल पो हरायो कि, कति दुर्घटनामा पो पऱ्यो कि, कुनै ठुलो आपत पो आइलाग्यो कि, त्यसबीचमा के मात्रै सोचिन नम्रताले। जे भए पनि एकपटक फोन त गर्नुपर्ने हो, प्रत्येक दिन फोन गर्ने ऊ मेरो आवाज नसुनी कसरी बस्न सक्यो होला र। बिस्तारै बिस्तारै आफूलाई टाढा राख्न खोजेको आभास भयो उसलाई। पटक पटक लेखी, के भयो, किन मसँग कुरा गर्दैनौ, मैले के गरेँ, कुनै गल्ती? तर जवाफ आएन। धेरै पटक फोन गरेर नउठाउँदा कति ह्युमिलिएसन भएको थियो भन्ने कुरा ऊ वर्णन नै गर्न सक्दिन। विगतमा आफूले गरेको व्यवहार सम्झेर ग्लानी भयो, तर सच्याउने ठाउँ थिएन। लगातार तीन वर्षसम्मको मानसिक लगाव र निकटता टुट्न त्यति सजिलो पनि थिएन। अचम्म त के भने, नम्रताको त्यतिका मानसिक लगाव, खुसी र छटपटीहरूको बारेमा उसको लोग्नेले थाहासम्म पाएन। ऊ दुःखी हुँदा उसले सोधिन, तिमीलाई के भयो? एक्लै मुस्कुराउँदा प्रश्न गरेन, तिमी खुसी देखेकी छौ, उपलब्धि? नम्रताको जीवनमा यति धेरै उतार चढाव आइरहँदा आफ्नै दिनचर्यामा मस्त श्रीमान साथीहरूसँग साँझका जमघटहरूमा आफ्ना व्यापारिक विदेश यात्राका कहानीसँगै बनिरहेको हुन्थ्यो। केटीहरूलाई गिफ्ट नल्याइदिउँ नसम्झिए जस्तो, ल्याइदिउँ श्रीमतीले देख्ले भने डर। एकपटक कसैको रोजाइको पर्फ्युम ड्युटी फ्रीबाट ल्याएको थिएँ, लुकाउँछु भन्दा भन्दा एकैपटक श्रीमतीको थ्याङ्क यूले जससँगै बनायो। हिजो आज त प्रायः साथीहरूको ब्यागमा लहाई भनेर हालिदिन्छु, पछि उसँग लियो अनि दियो ढुक्क। एक दिन मर्निङ वाकबाट फर्किन साथ धेरै पछि नम्रताको स्कुलको साथी सम्भवले पहाडबाट फोन गर्यो। उनीहरू सँगै पढेका हुन्, अध्ययनका क्रममा केही समय बाहिर बसे पनि अहिले ऊ गाउँकै स्कुलमा पढाउँछ। लामो समयसम्म बेखबर टाढा टाढा रहेका साथीहरू र आफन्तहरूसँगको भौगोलिक दूरीलाई टेलिफोनले गर्दा नजिक बनाएको छ। सम्भवले भन्यो, हेर न, मोबाइलले गर्दा मलाई सरूसँग एकपटक नजिक बनाएको छ। ऊ मसँग घन्टौँ कुरा गर्छ, हामी प्रत्येक दिन एकअर्कालाई म्यासेज पठाउँछौँ। सरू र सम्भव एकअर्कालाई प्रेम गर्थे, तर उनीहरूको प्रेम कथाको अन्त्य कसरी भयो भन्ने चाहिँ थाहा भएन। अहिले उनीहरू दुवै विवाहित हुन् र छोराछोरीसहित पारिवारिक जीवन बिताइरहेका छन्।
मा
मोबाइलले सरुरो सम्भवलाई करिब 15 वर्षपछि फेरि नजिक बनाएको थियो। तर त्यही मोबाइलले निकट बनाएको साकार र नम्रताको मनको दूरीलाई कति धेरै टाढा बनाउँदै लगेको थियो। सम्भवले फोनमा सोध्यो, के गर्दैछौ? उसले भने, भर्खरै मर्निङ वाकबाट फर्किएँ, एकछिनपछि कलेज जान्छु। म भर्खरै खेतमा पानी लगाएर आएको, केही दिनपछि स्कुल जान्छु। तिमीलाई थाहै छ मेरो स्कुल पुग्न 1.5 घन्टा हिँड्नुपर्छ। फोन राखिसकेपछि नम्रतालाई लाग्यो, कति फरक छ म र सम्भवमा। म स्वस्थ रहनलाई बिहान हिँड्छु, ऊ हिँड्नलाई स्वस्थ रहन्छ। यस्तै कुरा सोच्दा सोच्दै नम्रताको मोबाइल बज्यो, अचम्म। नम्रताको मोबाइलमा साकारको नम्बर थियो। एक मनले त उसलाई नउठाउँ कि जस्तो लाग्यो। फेरि केही सोचेर हो कुनै उसले फोन उठाए। नसोधु भन्दा भन्दै सोधी, धेरै दिनपछि फोन गरेको त के छ खबर? मेरो फोन उठाएनौ, म्यासेजको पनि रेस्पोन्स गरेनौ। अँ भन्दै उसले भन्यो, तिमीले के सोध्छौ भनेर नि। लामो समयसम्म मैले फोन नगर्दा तिमीलाई कस्तो लाग्दो रहेछ भनेर, म टाढा रहँदा तिमीले के फिल गरिदिइरहेछौ भनेर। उसलाई भन्न मन लागेको थियो, केही समय खुसी दिएर तिमीले मलाई टुक्रा टुक्रा बनायो। यति दुःखी त म जिन्दगीमा कहिले भनेकी थिइनँ। यु हर्ट मी सो मच साकार। तर धैर्यपूर्वक कुरा सुनिसकेपछि उसले यति मात्रै भने, मलाई माफ गर साकार, भावनाको नपतौल गर्न मेरो मन तिम्रो प्रयोगशाला होइन। त्यसपछि सदाका लागि उसले आफ्नो मोबाइल बन्द गरे। श्रुति सम्वेकमा अहिले हामीले सुनेको वाचन बबिता बस्नेतको कथा संग्रह सम्बन्धहीन सम्बन्धहरूभित्र संग्रहित शीर्ष कथाको वाचन हो। यो वाचनसँगै आजलाई श्रुति सम्वेकको समय सकिएको छ। श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे पनि बिदा हुन्छौ। शुभरात्री।